लैङ्गिक न्यायसँगै महिला सशक्तिकरणको लागि हाम्रो आवाज कार्यक्रम महिला आवाज। नमस्कार, समानता, महिला सशक्तिकरण र हिंसा विरुद्ध सचेतनाको आवाज कार्यक्रम महिला आवाज लिएर उपस्थित भएका छौँ। राष्ट्रिय महिला आयोगको सहकार्यमा रेडियो नेपालद्वारा तयार पारेको कार्यक्रम महिला आवाजमा आउनुहोस्, स्वागत गर्छौँ।
महिला आवाज कार्यक्रम 15 दिनमा एकपल्ट हरेक महिनाको दोस्रो र चौथो साताको बिहिबार बिहान यसै समयमा रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। अबको 15 मिनेट हामीसँगै रहनुहोला।
महिला आवाज कार्यक्रमको आजको प्रस्तुतिमा हामी अनलाइन हिंसा रोक्न साइबर सचेतना आवश्यकतालाई आत्मसात गर्दै 114 अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले गत महिना फागुन 17 गते आयोजना गरेको अनलाइनमा महिला सुरक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा केन्द्रित रहेर तयार पारेको सामग्री प्रस्तुत गर्दैछौँ। महिला हिंसाका स्वरूप फेरिएका छन्। पछिल्ला वर्षहरूमा साइबर अपराधका घटना बढ्दै गएको र त्यसमा बढी महिला पीडित हुने गरेको पाइएको छ। सयौं वर्षदेखि सामाजिक सोच र संरचना रहेको लैङ्गिक विभेदको प्रभाव अनलाइनको माध्यमबाट अझ बढी विस्तार भइरहेको छ। यसको न्यूनीकरणको लागि सचेतनाका स्वरूपहरू बदल्न, सूचना प्रविधिको दुरुपयोग रोक्न र तदनुरूप कानुनी र संरचनात्मक व्यवस्था आवश्यक रहेको छ। यही कुरालाई जोड दिँदै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले आयोजना गरेको अनलाइनमा महिला सुरक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन माध्यमबाट हुने सबै खाले हिंसा रोक्न व्यापक साइबर सचेतना अभियान सञ्चालन गर्नुपर्ने र तिनै तहका सरकार, विद्यालयहरू सहित सबै सार्वजनिक क्षेत्र र आम सचेत नागरिक साइबर सुरक्षाको क्षेत्रमा गम्भीर रूपमा लाग्नुपर्ने जोड दिँदै उहाँले कक्षा आरम्भ गरेदेखि नै हरेक विद्यार्थीलाई साइबर सचेतनाको शिक्षा दिने गरी पाठ्यक्रममा व्यवस्था हुनुपर्ने कुरा बताउनु भएको छ।
इन्टरनेटको माध्यमबाट महिलाहरूमाथि हुने हिंसा, महिलाहरूमाथि हुने विभेद, महिलाहरूमाथि गरिने दुर्व्यवहार यो अनलाइन महिला हिंसा हो। पछिल्लो समयमा आउँदाखेरि इन्टरनेट प्रयोगकर्ताहरू अर्थात् इन्टरनेटको दुरुपयोगबाट विभिन्न ढङ्गले हिंसाका घटनाहरू घटिरहेका छन्। साइबर बुलिङका कुराहरू, अनलाइन हिंसाका कुराहरू, अश्लील फोटोहरू राखेर गर्ने कुराहरू र थाहै नपाएर त्यो हिंसामा पर्ने कुराहरू, टेक्नोलोजीको दुरुपयोगबाट जे भइरहेका छन् वास्तवमा धेरै गम्भीर पनि भइरहेका छ। यसका निम्ति हामीले हाम्रा बालबच्चादेखि नै लिएर हामीले आफैले पनि कति प्रयोग गर्ने, कति प्रयोग नगर्ने, कुन बेलामा प्रयोग गर्ने, कुन बेलामा प्रयोग नगर्ने, कस्ता कस्ता कुराको भ्रममा नपर्ने भन्ने कुराको हामीलाई वास्तवमै ज्ञान छैन। र जबसम्म हामी प्रयोगकर्ता र सञ्चालकहरू सबै सचेत हुन सक्दैनौँ हामीले यसलाई अगाडि बढाउन सक्दैनौँ। त्यस कारणले गर्दाखेरिमा सचेतनाको अभिवृद्धि नै ठुलो कुरा हो। यो कसरी गर्ने भन्दाखेरि हाम्रो जुन डिजिटल शिक्षा भनेर हामीले जुन भनिराखेका छौँ त्यो डिजिटल शिक्षालाई व्यापक रूपमा त्यसलाई विस्तार गर्न जरुरी छ। राज्यका तर्फबाट, नागरिक समाजका तर्फबाट, मिडियाका तर्फबाट, सरकार अन्तर्गतका संवैधानिक आयोग निकायहरूका तर्फबाट हामीले यी कार्यक्रमहरूलाई व्यापक रूपमा अगाडि बढाउन जरुरी छ एकातिर, र अर्कोतिर त हामीले हाम्रा करिकुलम र पाठ्यक्रम बदल्न पर्छ। ग्रेड वानको लेभलदेखि नै उनीहरूले बुझ्ने लेभलमा, उनीहरूले बुझ्ने भाषामा के हो डिजिटल शिक्षा, के हो इन्टरनेट भन्ने विषय राम्रोसँग त्यहाँबाट पढाइ सुरु हुन जरुरी छ। हाम्रा करिकुलमहरूमा, पाठ्यक्रममा यिनी विषयहरू थप्न जरुरी छ जस्तो मलाई लाग्छ। र त्यो थप्न सक्यौँ भने ती बच्चाहरूलाई सानैबाट हामीले सिकायौँ भने उनीहरूले सदुपयोग के हो, दुरुपयोग के हो त्यो कुराहरू पनि थाहा पाउँछन्। संसारसँग सँगसँगै हामी हिँड्नको लागि हामीले त्यसलाई ठिक ढङ्गले प्रयोग गर्नै पर्छ। दुरुपयोग नहोस् भन्नका निम्ति हामीले सचेतना अभिवृद्धिका, हामीले डिजिटल शिक्षादेखि देखि लिएर सबै हाम्रो करिकुलमहरूमा समावेश गर्ने कुरादेखि लिएर हामीले यस्ता खालका एपहरू पनि डेभलप गर्न जरुरी छ, जुन एपहरूले हामीलाई साइबर सुरक्षा सिकाओस्, जुन एपहरू हेर्दै गर्दाखेरिमा हामीले डिजिटल शिक्षा सिकौँ। र खास गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा यति बेला मैले लिएको छु, अनि नेपाल सरकार छ र सरकारले पनि सबै गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ भन्ने मलाई लाग्छ। नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति हामीले पारित गऱ्यौँ र अहिले हामी साइबर सुरक्षा र सूचना र प्रविधिको एन अनि विधेयक हामी तयारीको अन्तिम मस्यौदाको अन्तिम चरणमा हामी छौँ।
अनलाइनमा महिला सुरक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला पराजुलीले प्रविधिलाई जीवन उपयोगी बनाउन जरुरी रहेको बताउँदै आयोगका गतिविधिलाई गुणात्मक बनाउन सबै सरकारवालासँग समन्वय सहकार्य गर्न आवश्यक भएको कुरामा जोड दिँदै आफ्नो भनाई राख्नु भएको थियो।
अहिलेको समयमा अहिलेको युगमा प्रविधि हाम्रो जीवनको लागि अपरिहार्य भइसकेको छ र यो प्रविधिलाई हामीले कसरी जीवन उपयोगी बनाउने र प्रविधिबाट आउने जोखिमहरूलाई कसरी हामीले न्यूनीकरण गर्ने र यसबाट आएका चुनौतीहरूलाई कसरी हामीले न्यूनीकरण गर्दै अवसरमा रूपान्तरित गर्ने भन्ने सन्दर्भमा प्रस्तुतिकरणमा एकदमै व्यवहारिक ढङ्गले प्रस्तुतिकरण भएको छ। सबैमा म राष्ट्रिय महिला आयोगको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु।
अनलाइनमा महिला सुरक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपक राज अवस्थीले अनलाइनमा महिला सुरक्षाको अवस्था, समस्या र चुनौती र समाधान सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले चालु आर्थिक वर्षको माघसम्म अनलाइन मार्फत पीडित भएका महिलाबाट 5,131 निवेदन आएको जानकारी गराउनु भएको थियो।
अनलाइनमा महिलाको अवस्था के छ भन्ने कुरा आधार हाम्रो लागि भनेको कति निवेदन आएछन् त्यो नै एउटा मुख्य आधार हो जस्तो लाग्छ। साइबर ब्युरोको स्थापना नै 2075 सालमा भएको हो। 75-76 अबदेखि नै 80 मार्कसम्मको डेटालाई हेर्दाखेरि कम्पेरिटिभली चाहिँ बालिकाको चाहिँ निवेदनहरू चाहिँ बढी आएको देखिन्छ। तर महिला र पुरुषको तुलना गर्दाखेरि 79-80 चाहिँ हाम्रो चाहिँ महिलाको निवेदन चाहिँ बढी छ पीडित महिलाको भने। अब कस्ता छन् अवस्था भन्दाखेरि जस्तै साइबर बुलिङको केस हुनसक्छ, विभिन्न अनलाइन माध्यमबाट अननेसेसरी थ्रेटनिङ मेलहरू इमेलहरू पठाएर चाहिँ महिलालाई चाहिँ जुन चाहिँ यो चरित्र हत्या गर्ने जस्ता केसहरू छन् यसमा चाहिँ मुद्दा चलाएको रियल केसहरू म्याथ भई रियल केसहरू हो यिनीहरू। त्यस्तै गरी रिभेन्ज पोर्नको हुन्छ, एकचोटि सम्बन्ध राम्रो हुने सम्बन्ध बिग्रिएपछि त्यसपछि रिभेन्ज पोर्नको हिसाबले चाहिँ महिलालाई चाहिँ चरित्र हत्या गर्ने खालका चाहिँ निवेदनहरू प्राप्त हुन्छन्। त्यस्तै मर्फिङको महिलाहरूको चाहिँ फोटो चाहिँ अब डिफ्रेन्ट आर्टिफिसियल इन्टेलिजेन्स हुनसक्छ, डिफ्रेन्ट टेक्नोलोजी युज हुनसक्छ, मर्फ गरेर चेन्ज गरेर चरित्र हत्या गर्ने जस्ता खालकाहरू, अश्लीलता जोडी हानि गर्ने व्यक्तिहरू, त्यस्तो प्रवृत्तिहरूको निवेदनहरू आउँछ। त्यो अनुसार चाहिँ अनुसन्धान अगाडि बढाएका केसहरू हुन्। त्यस्तै गरी सोसियल मिडिया प्लेटफर्महरू जति पनि आइरहेछन्, नयाँ आइरहेछन्, हाम्रो बानी के भयो भने जति पनि आयो ट्राई गर्ने एउटा कम्युनिकेसन च्यानल भएर पुग्छ जस्तो लाग्छ मलाई। यो सबै ट्राई गर्ने बानी, नयाँ नयाँ गर्ने, अनि त्यसमा चाहिँ समस्याहरू आइरहेछन्। समाधानका उपायका लागि साइबर सिक्युरिटी एउटा इन्डिभिजुअलले गर्नु हुँदैन, यो सबैले चाहिँ सबैले आफ्नो तर्फबाट गरिदियो भने सायद केहीसम्म सुधार हुन्छ जस्तो लाग्छ। अवस्था के छ भने नेपालमा 8 वर्षको बच्चाको पनि सोसियल मिडियामा आइडी बनाइदिएछ भने 70-80 वृद्धको वर्षको आमा हजुरबाको पनि बनाइदिएछ। त्यो समस्याहरू छन् जहाँ उहाँलाई थाहै छैन कसरी चलाउने भने, त्यो एजुकेटेड गर्नुपर्नेछ, एवेरनेस दिनुपर्नेछ। साइबर बुलिङ भने के हो, हरासमेन्ट भने के हो, यो भएपछि कहाँ सम्बोधन गर्ने, निवेदन कहाँ दिने, यस्ता कुरा एवेरनेसका कुराहरू छन्।
नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रोजा किरण बासुकलाले अनलाइनबाट हुने महिला हिंसा न्यूनीकरणमा अनलाइन सेवा प्रदायकको भूमिकाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रविधिको प्रयोग गरी हुने महिला तथा बालिका हिंसाका बदलिँदो चुनौतीलाई अवसरको रूपमा रूपान्तरण प्रविधि मार्फत गर्न सकिने कुरा बताउनु भएको थियो।
डिजिटल सिप अनिवार्य भइसकेको छ। कुनै बेला चाहिँ हामीलाई शिक्षाको महत्त्वको लागि हामीले महिलाहरूको लागि छुट्टै अभियान सञ्चालन गर्नुपर्ने अवस्था थियो भने अबको दिनमा चाहिँ यो डिजिटल सिपको लागि चाहिँ महिलाहरूको लागि चाहिँ छुट्टै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता भइरहेको छ। प्रविधिलाई सही रूपमा सदुपयोग गर्न नसक्दाखेरि विभिन्न किसिमका दुर्व्यवहारमा पर्ने सुनिसकेका छौँ। त्यो भन्दैमा हामी अब दुर्व्यवहारमा परिन्छ भनेर इन्टरनेट उपभोग नगर्ने त कुरा पक्कै पनि रहँदैन। अहिले नेपालको परिवेशमा हामीले हेर्ने हो भने नेपालको जनगणना 2068 70% भन्दा बढी चाहिँ नागरिकको हातमा चाहिँ हाम्रो स्मार्टफोन रहेको छ र यो स्मार्टफोनबाट चाहिँ इन्टरनेट चाहिँ उपलब्ध भइरहेको छ अहिले. भनेपछि बढी नागरिकहरू चाहिँ इन्टरनेट सेवाबाट लाभान्वित भइरहेको र यसबाट चाहिँ हामीले विभिन्न किसिमका सुविधाहरू प्राप्त गर्न सक्छौँ. सूचनामा पहुँच पाउन सक्छौँ तुरुन्तै, एकदमै फ्यु सेकेन्ड्समा. हामीलाई केही कुरामा जिज्ञासा लाग्यो भने अहिले इन्टरनेटमा तुरुन्तै खोज्छन्. भनेपछि त्यो चाहिँ हामी महिलाहरूले पनि त्यसलाई अवसरको रूपमा लिन सक्छौँ. हामी तुरुन्तै आफूलाई चाहेको सूचना चाहिँ प्राप्त गर्न सक्छौँ. र यो सुविधाहरू दिँदै गर्दाखेरि जुन अनलाइनमा दुर्व्यवहारमा परे महिला बालिकाहरू आइसकेका छ र यसको न्यूनीकरणका लागि इन्टरनेट सेवाको उचित प्रयोग सम्बन्धी चाहिँ सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने नै देखिएको छ. इन्टरनेटलाई हामीले सही रूपमा सदुपयोग गरेको अवस्थामा, इन्टरनेट वरदानको रूपमा साबित हुनसक्छ भने त्यसलाई चाहिँ हामीले दुरुपयोग गरेको अवस्थामा हामी दुर्व्यवहारमा पर्न सक्छौँ र यो चाहिँ हामीलाई अभिशापको रूपमा चाहिँ रहने देखिन्छ. त्यही भएर यो सचेतनामूलक कार्यक्रमहरू चाहिँ हामीले एकदमै चलाउन जरुरी छ र यसको लागि अनलाइन सेवा प्रदायकहरूले पनि यसमा चाहिँ भूमिका निभाउनु पर्ने देखिन्छ.
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली साक्य बज्राचार्यले अनलाइनबाट महिला हिंसाका गतिविधि न्यूनीकरण हुन महिला आफै सजग सचेत हुनु पनि जरुरी रहेको बताउँदै ललितपुर महानगरपालिकाले कानुनी सचेतनाका कार्यक्रम अभियानको रूपमा सञ्चालन गर्दै आएको जानकारी गराउनु भएको थियो.
खुसी लागेको छ राष्ट्रिय महिला आयोगद्वारा अहिलेको डिजिटलाइजको कारणले अझ थप नयाँ ढङ्गले चाहिँ हिंसाहरू भइरहेको भन्ने जुन चाहिँ यहाँहरूले ठम्मै गरेर यो कार्यक्रम आयोजना गर्नुभएको छ. ट्रेनबाट नयाँ सोचबाट हामी डिजिटलाइजमा धेरै अहिले अभ्यस्त छौँ. मुख्यतः हाम्रो सोचलाई जबसम्म चेन्ज गर्न सकिँदैन तबसम्म चाहिँ यी हिंसाहरूलाई हामीले निवारण गर्न सक्दैनौँ. कतिपय यो अनलाइनको हिंसा त हामी आफू सचेत नभएसम्म हिंसा रोक्न सकिँदैन. हामी अहिले परिवारसँग जो एउटै घरमा एउटै बेडमा बस्छौँ उहाँहरूसँग हामी टाढा छौँ, तर अनलाइनबाट चाहिँ हामी संसारसँग चाहिँ जोडिरहेको अवस्था छ. यो ट्रेन चाहिँ अलिक रङ ढङ्गले विकास भइरहेको छ. त्यसकारण अनलाइनमा कसरी सुरक्षित हुने भन्नुभन्दा पनि यो अनलाइनलाई कसरी पोजिटिभली चाहिँ युज गर्ने भन्ने पनि हामीले सोच चाहिँ राख्नुपर्छ. यो नेटहरूलाई अनलाइनहरूलाई आवश्यक काममा युज गर्ने, अनावश्यक ढङ्गले चाहिँ हामीले जसरी अहिले हामीसँग फुर्सद भएर या नभएर पनि हामी आफ्नो ड्युटी आफ्नो रेस्पोन्स छोडेर पनि हामी मोबाइलमा अभ्यस्त हुने जुन चाहिँ ह्याबिटहरू विकास भएको छ त्यसलाई चेन्ज गर्न सकेन भने यो चिजलाई हामीले निरन्तरण गर्न सक्दैनौँ. त्यसरी नै ग्राफमा बढ्दै जाने अवस्था पनि रहन्छ. ललितपुर महानगरपालिकाको एउटा थम्म्याइ चाहिँ के छ भने जबसम्म महिलाहरू आत्मनिर्भर बन्दैन, जबसम्म महिलाहरू सक्षम बन्दैन र कानुनी रूपमा जबसम्म सचेत हुँदैन तबसम्म हिंसा भइरहन्छ भन्ने हिसाबले हामीले महिलाहरूलाई कानुनी रूपमा सचेतना गर्ने भनेर न्यायिक समितिले प्रत्येक वडाको महिला समूहहरूलाई टोल टोलमा गएर हामीले कानुनी सचेतना कार्यक्रम एउटा अभियानकै रूपमा गत वर्षदेखि सञ्चालन गरिरहेका छौँ.
भक्तपुर महानगरपालिकाका उपप्रमुख रजनी जोशीले महिला हिंसा न्यूनीकरणमा महिला पुरुष दुवै साथसाथै अगाडि बढ्न आवश्यक रहेको औलाउँदै महिलालाई सशक्तिकरण गर्न आरक्षण नभई अवसर प्रदान गर्नुपर्नेमा जोड दिँदै आफ्नो भनाइ राख्नु भएको थियो.
महिला हक हित र अधिकार संरक्षण, सशक्तिकरण र लैङ्गिक हिंसा नियन्त्रण तथा लैङ्गिक समानताको लागि सार्थक सहभागितालाई महत्त्व दिँदै भक्तपुर नगरपालिकाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेका छौँ. प्राकृतिक रूपले महिलाहरू पुरुषको तुलनामा भावुक कोमल स्वभावका हुन्छन् तर त्यसैलाई नै सामाजिक सञ्जालहरूले दुरुपयोग गरिरहेको हामीले भेटेका छौँ र त्यस्ता सामाजिक सञ्जालको प्रयोग गरी महिलाहरूको आर्थिक सामाजिक नैतिक र यौन शोषण गरिरहेको हामीले भेटेका छौँ. वैदेशिक रोजगारमा गएका श्रीमानको अनुपस्थितिमा बसेका महिलाहरूलाई केही बदमास पुरुषहरूले सबै त भन्दिनँ अनलाइनको माध्यमबाट सामाजिक सञ्जालमा साथी बनाए आर्थिक र यौन शोषण गरेका धेरै दृष्टान्तहरू हाम्रो समाजमा पाएका छौँ. सामाजिक सञ्जालमा बनेका अपरिचित मित्रहरूको विश्वास र सहयोगको आश्वासनमा लाखौँ रुपियाँ गुमाएको उदाहरणहरू पनि हाम्रो समाजको धरातलीय यथार्थ हो. यस्तो घटनाको मुख्य शिकार पुरुषको तुलनामा महिलाहरू नै भएको पाइन्छ. अनलाइन र सामाजिक सञ्जालमा बनेका साथीहरूसँग अनियन्त्रित रूपमा वार्तालाप, तस्विर र भिडियो आदान प्रदानले विभिन्न सामाजिक र नैतिक समस्याहरू सृजना भएको पाइन्छ. साथै अनलाइन र आइटी क्षेत्रमा विशेष दखल भएका व्यक्तिहरूले आफ्नो ज्ञानको दुरुपयोग गर्दै नक्कली अथवा फेक महिलाहरूलाई ब्ल्याकमेलिङ गरी आर्थिक र यौन शोषण गरिरहेको उदाहरणहरू पनि हाम्रै समाजमा भेटिन्छन्। र यसैको लागि पनि धेरै अहिले डेलिगेसन्सहरू आउने गर्छन् नगरपालिकामा, र यसको लागि पनि हामीले चाँडोभन्दा चाँडो नीति नियमहरू कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको छ।
कार्यक्रममा सरकारवाला पक्षले लैङ्गिक हिंसा निवारणमा एकीकृत कानूनको आवश्यकता रहेको, समस्या समाधानमा व्यक्ति परिवारको भूमिका प्रमुख रहने, प्रविधिको सदुपयोग गर्नुपर्ने लगायतका विषयमा रहेर आफ्नो भनाई राख्नुभएको थियो। लैङ्गिक विभेद र हिंसाको कारण कुनै अप्ठ्यारोमा हुनुहुन्छ, अन्यायमा परेको ठान्नुहुन्छ हो भने मनोपरामर्शको लागि, सल्लाह सुझाव र न्यायको लागि, सहयोग र साथको लागि राष्ट्रिय महिला आयोगको पैसा नलाग्ने हेल्पलाइन सेवा 1145 फोन गरेर आफ्नो समस्या राख्न सक्नुहुन्छ।
कार्यक्रम महिला आवाजबाट पनि हामी तपाईँहरूको समस्यालाई सम्बोधन गर्ने प्रयास गर्नेछौँ। तपाईँहरूले पठाउनु भएको जिज्ञासा, प्रश्न र समस्यालाई हामी सम्बन्धित निकाय र व्यक्ति मार्फत यो कार्यक्रमबाट पनि जानकारी गराउनेछौँ।
यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। फेरि पनि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै महिला आवाजको आजको श्रृङ्खलाबाट प्राविधिक साथी देवकी भण्डारीलाई धन्यवाद दिँदै सहकर्मी साथी रमा ढुङ्गानासँगै म चन्दा विष्ट पनि बिदा माग्छु। चैत महिनाको 22 बिहिबार बिहान 7:40 तपाईँ हाम्रो भेट हुने नै छ। आजको लागि भने कार्यक्रम महिला आवाजबाट बिदा माग्छौ। नमस्कार, शुभ दिन।